الرحمن الرحيم. بسم الله الرحمن الرحيم. گفتگو کا جو موضوع ہے وہ ہے امام زمانہ کے ظہور میں, ظہور کے بعد عورتوں کا کردار. قرآن مجید کی آیت ہے کہ جو بھی مرد یا جو بھی عورت, بشرط یہ کہ وہ مومن ہوں یعنی ایمان رکھتے ہوں, اگر نیک عمل انجام دیتے ہیں تو ان کا وہ نیک عمل ضائع برباد نہیں ہوگا. سب سے اہم بات یعنی سمجھانے کی یہ ہے کہ مرد اور عورت میں, دونوں میں, انسان ہونے میں کوئی فرق نہیں, دونوں انسان, اور دونوں کی انسانیت میں بھی کوئی فرق نہیں. یہ جو کہا جاتا کہ اسلام میں عورتوں کے حقوق کم ہیں, عورتوں کو نچلی نظر سے دیکھا جاتا, ایسا نہیں. اسلام تمام انسانوں کو ایک ہی نظر سے دیکھتا, ایک ہی نظر سے, یعنی مرد اور عورت دونوں انسان ہیں اور دونوں کی انسانیت ایک جیسی ہے, تو لہٰذا دونوں میں کوئی فرق نہیں ہے, دونوں میں کوئی فرق نہیں ہے. اسی لیے عورتوں کے تعلق سے مختلف حقوق بیان کیے گئے اسلام میں, یعنی کوئی عورت کا کوئی حق ضائع نہیں کیا گیا اسلام میں, ایک بات. دوسری بات یہ کہ جو ہماری ٹاپک سے ریلیٹڈ ہے وہ یہ کہ رسول خدا جب اسلام لائے تو اسلام کے لیے جان دینے والوں میں جو سب سے پہلے سبقت کیے وہ ایک خاتون تھی, ایک عورت تھی, حضرت سمیہ, حضرت عمار یاسر کی والدہ. یعنی اسلام کی خاطر جان دینے والوں میں سب سے آگے اگر کوئی تھی تو وہ ایک خاتون تھی, ایک عورت تھی, وہ ہے حضرت سمیہ. اور پھر جیسے جیسے رسول خدا کا پیغام آگے بڑھتا گیا ویسے ویسے خود حضرت خدیجہ, رسول خدا کی جو زوجہ تھیں, حضرت خدیجہ کس طرح سے رسول خدا کی مدد کرتی تھیں اسلام کو پھیلانے میں. مشرکین جب رسول خدا کو ستاتے تھے تو رسول خدا جب گھر واپس آتے تھے تو حضرت خدیجہ رسول خدا کو دلاسہ دیتی تھی. یعنی جو تکلیفیں مشرکین کی طرف سے رسول خدا کو پہنچتی تھیں, جیسے ہی آپ گھر پہنچتے تھے تو حضرت خدیجہ اس طرح سے آپ سے پیش آتی تھی کہ وہ پوری تکلیفوں کو آپ بھول جاتے تھے. تو اس طرح سے عورتیں شروع سے اسلام لانے میں, اسلام کو پھیلانے میں عورتوں کا اہم رول ہے, اہم کردار ہے عورتوں کا. اور بہت سی عورتیں حتیٰ رسول خدا کے ساتھ جنگوں میں بھی جاتی تھیں, جنگوں میں جا کر جو لوگ زخمی ہو جاتے تھے ان زخمیوں کی تیمارداری کرتی تھی. زخمیوں کی تیمارداری یعنی زخمیوں کے زخموں پہ ملہم لگانا اور جو ہے زخمیوں کی پرستاری کرنا. یہ اس زمانے میں رسول خدا کے ساتھ جو عورتیں جنگوں میں جایا کرتی تھیں ان کا یہ کام تھا. تو اس طرح سے یعنی اسلام کبھی بھی عورتوں کو پیچھے نہیں رکھا, ہمیشہ اسلام عورتوں کو آگے آگے رکھا اور کبھی بھی ان کے حقوق کو ضائع ہونے نہیں دیا. یعنی عورت کو, یعنی اگر ہم حقوق کو گنوانے بیٹھیں تو ایک کتاب ہم لکھ سکتے کہ عورت کے کیا کیا حقوق ہیں اسلام میں, عورت کے کیا کیا حقوق ہیں اگر ہم گنوانے بیٹھیں تو ایک کتاب لکھ سکتے, اتنے زیادہ حقوق ہیں. اس لیے اسلام عورت کو احترام کی نظر سے دیکھتا, جبکہ دوسرے مذہبوں میں یا پھر آج کی ہماری ماڈرن دنیا میں عورت کو وہ لوگ کیا بنا لیے, ایک ایڈورٹائزنگ پروڈکٹ. کوئی بھی ایڈورٹائز ہو وہ آ کے عورت ہی دیتی, وہ پروڈکٹس جس کا تعلق عورتوں سے ہے ہی نہیں وہ پروڈکٹس کا بھی ایڈورٹائز کون آ کے دیتی, عورت. تو ماڈرن دنیا ہماری کیا بنا لی, عورت کو ایک ٹول بنا لی. مثلا پروڈکٹ جیسا دوسرے بازار میں یہ स्केल है, ये पेन है, उसी तरह एक औरत को भी वहाँ पे लाके ठहरा दिया। लेकिन इस्लाम इस बात का कायल नहीं है, इस्लाम औरत के एहतराम का कायल है, इस्लाम औरत को मोहतरम समझता, इस्लाम कभी भी औरत की बेइज्जती को बर्दाश्त नहीं करता। इसीलिए जो चीज़ कीमती होती है इंसान उस चीज़ की हिफाजत भी वैसे ही करता। जेवर है, जेवर हम लोग ऐसे ही खुले छोड़ देते क्या कहीं भी, कोई भी आए और उठा के लेके चले जाए, छोड़ देते क्या? नहीं छोड़ते। क्यों नहीं छोड़ते? कीमती चीज़ है, कीमती शय है, तो लिहाजा कीमती शय की हिफाजत भी वैसी होनी चाहिए। चूँकि शय कीमती है, चीज़ कीमती है, इसीलिए उसको क्या करते आप ऐसा खुला नहीं रखते। अलमारी में भी एक ख़ास मकाम, तिजोरी, तिजोरी में भी एक ख़ास बैग, उसमें रखते वो कीमती शय को, उस कीमती चीज़ को। उसी तरह इस्लाम चूँकि औरत की अहमियत का कायल हुआ है, इसलिए वो कहता है कि औरत को यूं ही खुला नहीं छोड़ सकते, अहमियत है उसकी, मोहतरम शय है। जैसा सोना, सोना कीमती शय है, तो सोने को क्या करते आप तिजोरी में रखते, हिफाजत से रखते, उसकी हिफाजत करते। तो औरत भी इस्लाम की हिफाजत का कायल है, वो हिफाजत के तहत ये पर्दे का हुक्म दिया गया है कि औरत जो है पर्दा करे। कब से पर्दा करे? जैसे ही औरत सिन बुलुग को पहुंच जाए, 9 साल की हो जाए, तो औरत जो है वो पर्दा करना शुरू कर दे। और पर्दे में रहकर औरत पूरे काम कर सकती, यानी जितने काम आप देखें मखसूसन इनकलाब इस्लामी ईरान के बाद, मैं हाल ही में देख रहा था इंटरनेट पे कि यूनिवर्सिटी में, ईरान की यूनिवर्सिटीज़ में पढ़ने वालों की जो तादाद है उसमें 60% से ज़्यादा बच्चियां हैं, ख़वातीन हैं, 60% से ज़्यादा। और आप कहीं भी चले जाइए, यानी किसी हॉस्पिटल में चले जाइए, स्कूल्स में चले जाइए, स्कूल्स में अक्सर टीचर्स लेडी टीचर्स हैं, पूरे हिजाब में रह के तमाम काम करते पूरे, यानी जो जो काम मर्द करते वो काम औरतें भी करती। वो काम जो सिर्फ मर्द कर सकते, मसलन वो जो हैवी काम है जो औरतों के औरतें नहीं कर सकती, वो काम, उन कामों को छोड़ के बकिया तमाम काम औरतें ईरान में अंजाम देती। यानी औरतों को इस हद तक मैदान में लाया गया, यानी मैदान में रखा गया। तो अर्ज करने का मतलब ये है कि इस्लाम औरत की अहमियत का कायल है, इसीलिए रसूल खुदा के साथ भी तबलीग दीन में औरतें थी। मैं अर्ज किया ना कि पहली शहीद, पहली यानी इस्लाम के लिए सबसे पहले अगर किसी का खून बहा है तो वो एक औरत का है, हजरत सुमैया, हजरत सुमैया जो हजरत अम्मार यासिर की वालिदा थी, यासिर की अहलिया जौजा। तो क्या अब सवाल ये पैदा होता कि इमाम जमाना जब जहूर फरमाएंगे तब भी औरतों के लिए कुछ रोल है सोसाइटी में? सबसे अहम बात यह है कि औरत अपने रोल को पहचाने कि उसका रोल क्या है सोसाइटी में, उसका रोल क्या है। हम सबका रोल है ना, मेरा एक रोल है, आपका रोल, यानी हम करने क्या आए हैं सोसाइटी में, क्या करना है हमको रहते हुए, मेरा काम क्या है, आपका काम क्या है, मेरा काम बउनवाने मर्द क्या है, आपका काम बउनवाने औरत क्या है, इसको समझने की जरूरत है। तो मर्दों का, औरतों का काम क्या है? औरतों का काम यह है कि वो मर्दों के शाना बशाना ने बाजू यानी एकदम साथ साथ आगे बढ़ती रहें। और इस्लाम ने ये नहीं कहा कि औरत इस्लाम की तबलीग नहीं कर सकती, औरत भी इस्लाम की तबलीग कर सकती, वो सब काम जो मर्द कर सकते वो औरत कर सकती, एक बात। दूसरी बात, अब इमाम ज़माना जब ज़हूर फरमाएंगे तो जो आपकी फ़ौज होगी, जो आपका लश्कर होगा, क्या उसमें औरतें शामिल रहेंगी या शामिल नहीं रहेंगी? तो रिवायतों में है कि इमाम ज़माना ज़हूर फरमाने के बाद औरतें इमाम ज़माना के लश्कर में शामिल रहेंगी। बहुत सी रिवायतें इस किताब में ज़िक्र हुई हैं, लेकिन उससे पहले यानी ज़हूर से पहले, अब इमाम का ज़हूर नहीं है, इमाम की गैबत का ज़माना चल रहा, غیبت کے زمانے میں ہمیں کیا کرنا ہے؟ غیبت کے زمانے میں ایک جو سب سے بڑا کام اور سب سے بڑی عبادت جو کرنی ہے وہ ہے انتظار. کیا ہے وہ؟ انتظار. انتظار کا مطلب یہ ہے کہ انسان اپنے دل میں یہ امید رکھے کہ ایک دن ایسا آنے والا ہے جس دن انسانیت کو نجات دینے کے لیے خدا کی طرف سے خدا کا ایک نمائندہ جس کو ہم امام کہتے ہیں وہ آ کر دنیا میں جتنی برائیاں ہیں جتنی غلط باتیں دنیا میں ہیں ان سب غلط باتوں کو وہ الہی نمائندہ آ کے ختم کر دے گا اور ان برائیوں کی جگہ اچھائیوں کو پھیلائے گا اور غلط باتوں کی جگہ صحیح باتوں کو پھیلائے گا. جتنی برائیاں ہیں وہ تمام برائیاں ختم ہو جائیں. تو ظہور سے پہلے جو انتظار کا جو عمل ہے, انتظار کا عمل یعنی پہلے تو دل سے یہ امید رکھنا کہ ہمارے امام جو اس وقت پردہ غیبت میں ہیں وہ تشریف لانے والے ہیں, وہ تشریف لا کر دنیا جو ظلم اور ستم سے بھری ہوئی ہے اس کو آپ عدل اور انصاف سے بھر دیں گے. ایک بات. دوسری بات, صرف دل سے امید لگا کر بیٹھنا نہیں ہے بلکہ عملی کوشش بھی کرنا ہے. یعنی خوب اگر آپ کی کوئی سہیلی یا کوئی جاننے والی بے پردہ ہے تو آپ دیکھ کے خاموش ہو جائیں, دیکھ کے خاموش ہو جائیں کہ بھائی اب امام آئیں گے تو امام اس کو سدھاریں گے, میں تو نہیں سدھار سکتی اس کو. نہیں, امام تو آ کے سدھاریں گے یقیناً, لیکن آپ کو قلبی امید کے ساتھ عملی کوشش بھی کرنا ہے. عملی کوشش یعنی آپ جب بھی کوئی کہیں برا کام ہوتے ہوئے دیکھیں امر بالمعروف یعنی لوگوں کو نیکی کی طرف بلانا یا نہیں انل منکر یعنی لوگوں کو برائی سے روکنا, یہ فریضہ ہے نا. ہم لوگ پڑھتے ہیں فروع دین 10 ہے, اول نماز, دوسرا روزہ, تیسرے حج, چوتھے زکات, پانچویں قوم, چھٹے جہاد, ساتویں امر بالمعروف, آٹھویں نہیں انل منکر. امر بالمعروف اور نہیں انل منکر کا مطلب یہ ہے کہ انسان جو اچھا کام نہیں کر رہا اس کو اچھائی کی دعوت دینا. مثلا کوئی نماز نہیں پڑھ رہا, نماز اچھا کام ہے یا برا کام ہے؟ اچھا کام, تو نماز کی طرف اس کو بلانا. بلانے کا طریقہ کیا ہونا چاہیے؟ بلانے کا سلیقہ کیا ہونا چاہیے؟ نرم لہجے میں, یعنی اس طرح سے کہ جس کو آپ بلا رہے ہیں وہ برا نہ مانے آپ کی بات کا, سلیقے سے انتہائی ادب کے ساتھ احترام کے ساتھ لوگوں کو نماز کی دعوت دیں جو لوگ نماز نہیں پڑھتے. اور پھر برائی سے روکنا. اگر کوئی ہمارے خواتین میں یہ چیز رائج نہیں ہے, مشکل یہ ہے کہ ایک خاتون جب دوسری خاتون کو مثلا بے پردہ دیکھتی, یا مثلا غیبتیں بہت ہوتی ہیں عورتوں میں, عورتیں جہاں بیٹھتی وہاں پہ غیبتیں بہت کرتی ہیں, انہوں ایسا وہ فلاں ایسا ایسا, یہ غیبتوں کی وجہ سے پورا خاندانی نظام, خاندان کا جو نظام ہے, خاندانوں میں لڑائیاں آئے دن لڑائیاں ہوتے رہتی. کیوں لڑائیاں ہوتے رہتے؟ ساس بہو سے لڑتے رہتی, بہو ساس سے لڑتے رہتی, ننند بھاوت سے لڑتے رہتی, بھاوت ننند سے لڑتے رہتی. کیوں؟ کیونکہ ان کو یہ نہیں معلوم ہے کہ غیبت حرام ہے, چغلی کرنا حرام ہے, ایک ادھر کی بات ادھر لگانا, ادھر کی بات ادھر لگانا, یہ حرام ہے, یہ نہیں معلوم ہے. خوب جب نہیں معلوم ہے تو ہمارا کام کیا ہے؟ ہم بتلائیں ان کو کہ بھائی غیبت کرنا بری بات ہے, ادھر کی بات ادھر نہیں کرنا, ادھر کی بات ادھر نہیں کرنا, اور کسی کا پیٹھ پیچھے اس طرح سے ذکر نہیں کرنا کہ اگر وہ سامنے ہو تو برا مان جائے, اس کو غیبت کہتے ہیں. مثلا میں کسی کا ذکر جو یہاں پر حاضر نہیں ہے, اب یہاں پہ کوئی ایک شخص موجود نہیں ہے, آپ بھی جانتے ہیں اس کو, میں بھی جانتا ہوں اس کو, مثلا ایک میرا دوست ہے جس کو آپ بھی جانتے ہیں میں بھی جانتا ہوں, میں اس طرح سے اس کا نام لوں کہ اگر وہ سامنے ہو تو برا مان جائے, اسی کو غیبت کہتے ہیں. مثلا خدا نہ خواستہ کوئی شخص اس کا جو ہے پیر خراب ہے یعنی لنگڑا ہے وہ شخص, میں وہ کہوں کہ مثلا فلاں جو آدمی لنگڑا ہے نا وہ, تو اگر وہ سامنے ہوتا تو یقیناً وہ برا مانتا کہ بھائی مجھے لنگڑا کیوں بول رہے ہیں, اسی کو غیبت بولتے ہیں. یعنی کسی کے اندر موجود عیب کو اس کی غیر موجودگی میں ذکر کرنا, یہ غیبت. تو ان چیزوں سے بچنا. اور مشکل ہمارے معاشرے کی گراؤنڈ ریالٹی یہ ہے کہ कि जल्दी से समझते नहीं, यानी जल्दी कोई बात अगर हम समझाना चाहें तो वो समझते कि हम अपनी बर्तरी जतलाना चाह रहे हैं, यानी आप ये बतलाना चाह रहे हैं कि आपको मालूम है और हमको नहीं मालूम है, मालूम है मालूम है, मत बतलाओ हमारे को, सब मालूम है, पूरा दिन पता है हमको, कल क्या दो चार क्लासों में अटेंड करके हमको आके दीन सिखा रहे हैं, ये बोलते। तो सलीका, हाँ सलीके की बात है, अगर हम ऐसा सलीका अपनाएं कि सामने वाला बुरा ना माने तो अमर बिल मारूफ और नहीं अनिल मुनकर का जो फरीजा है वो अदा कर सकते। मुश्किल ये कि हम उनके हाल पे छोड़े हुए, जो करते कर लो, मर्दों में भी यही हाल है। मेरे सामने एक शख्स बिलफर्ज कोई बुरा काम कर रहा, खुदा ना खास्ता शराब पी रहा, तो मैं ये सोचा हुआ हूँ कि कल इमाम आएंगे तो ये शख्स से खुद ब खुद शराब छुड़ा देंगे, मेरा क्या काम है। लेकिन इमाम आके मुझसे पूछेंगे कि तुम क्या किए, तुम्हारे अंदर ताकत थी, तुम छुड़ा सकते थे वो आदमी से शराब, या कम से कम बोल सकते थे कि शराब पीना बुरा है, तो फिर क्यों नहीं बोले। तो फिर शर्मिंदा होना पड़ेगा इमाम के सामने। तो इंतजार का मतलब क्या है, दो बातें जहन में रखी। इंतजार का मतलब दिल से उम्मीद रखना तमाम बुराइयों के मिट जाने की, और फिर जब खूब जहूर जब होगा, इमाम जहूर कर दी, अब आ गए इमाम, क्या करेंगे इमाम आके, क्या करेंगे इमाम, इमाम आके क्या करेंगे, इमाम आकर एक हुकूमत कायम करेंगे, हुकूमत समझते आप लोग, गवर्नमेंट, हुकूमत कायम करेंगे। वो हुकूमत में कोई बुराई नहीं कर सकता और कोई वाजिबात को छोड़ नहीं सकता। इमाम आएंगे तो वो एक हुकूमत कायम करेंगे। हुकूमतें क्या करती, पुलिस किस लिए है यहां पर अब पुलिस की जरूरत क्यों है हम लोगों को, पुलिस का काम क्या है, पुलिस का काम यह है कि कोई भी गैर कानूनी काम ना होने दे। मसलन कहीं कुछ लोग गड़बड़ कर रहे हैं, कुछ लोग किसी के घर पे कब्जा कर ले रहे हैं जाके, तो पुलिस क्या करती, जाके रोकती उन लोगों को, जुल्म करने से रोकती। तो इमाम का काम यही है कि इमाम जब जहूर फरमाएंगे तो एक ऐसी हुकूमत कायम करेंगे जो वर्ल्ड वाइड रहेगी, वर्ल्ड वाइड, इंडिया में, पाकिस्तान में, ईरान में, इराक में, सऊदी में, लुबनान में, फलस्तीन में, अमेरिका में, ऑस्ट्रेलिया में, पूरा वर्ल्ड वाइड। उसको बोलते ग्लोबल गवर्नेंस। ग्लोबल यानी आलमी हुकूमत, आलमी यानी पूरी दुनिया पे हुकूमत रहेगी। अब हम लोग इंडिया में है ना, हम पे रूल कौन कर रहे हैं, इंडियन गवर्नमेंट, लेकिन इमाम का रूल किस पे रहेगा, पूरे दुनिया के इंसानों पे। खूब, तो वैसी हुकूमत के इंतजार में जब हम लोग हैं तो फिर जरूरत इस बात की है कि हम इंतजार का जो अमल अंजाम दे रहे हैं। इंतजार को क्या कहा गया, बेहतरीन इबादत मेरी उम्मत की अगर कोई चीज है तो वो इंतजार है। किस बात का इंतजार, जहूर का इंतजार, इमाम जमाना के जहूर का इंतजार। खूब, इमाम जमाना जब आएंगे तो एक हुकूमत ऐसी कायम करेंगे जिसमें कोई बुराई नहीं कर सकेगा, और बुराई करने वालों के लिए मुश्किल हो जाएगा बुराई करना। तो वो हुकूमत लाने के लिए हमारा काम इंतजार के जमाने में ये है कि हम उसके लिए जमीना फराहम करें, यानी हम तैयारी करें। इंतजार का मतलब ये नहीं है कि हम हाथ पे हाथ रख के बैठे रहें, बल्कि इंतजार का मतलब यह है कि हम कोशिश करें कि इमाम आने से पहले पहले जितनी बुराइयों को हम खत्म कर सकते खत्म कर दें, और जितनी अच्छाइयों को हम माशरे में रायज कर सकते रायज कर दें। इंतजार का यह मतलब नहीं है कि हाँ इंतजार करते बैठे हुए बस, जैसा ट्रेन का इंतजार करते ना, ट्रेन आने वाली है, खाली बैठे हुए रहते बस ट्रेन का इंतजार करते। इमाम का इंतजार ट्रेन के इंतजार की तरह नहीं है, खाली बैठना नहीं है इसमें काम करते रहना है। काम क्या करना है, एक तो खुद अपने जो शख्सी वाजिबात है, जितनी चीजें वाजिब है आपके ऊपर, नमाज, रोजा, जितनी चीजें वाजिब है वो सब अंजाम देना है, और उसी वाजिबात में क्या है, अमर बिल मारूफ और नहीं अनिल मुनकर। जो वाजिबात आप अंजाम दे रहे हैं, नमाज आप पढ़ रही हैं तो आप लोगों को भी नमाज की दावत दें, आप रोजा रख रही हैं लोगों को भी रोजा रखने की दावत दें, सही है ना। जितनी नेकियां आप अंजाम दे रही हैं वो तमाम नेकियों की दावत लोगों को देना, और जितनी बुराइयों से खुद आप बच रही हैं उन तमाम बुराइयों से लोगों को बचने के लिए कहना। करते हम लोग ये माशरे में? नहीं करते। कहीं जाते हम लोग, मसलन कहीं गए दावत में या कहीं गए, वहां पे इला माशाल्लाह सब जो है वहां पे यानी स्कार्फा निकाले हुए रहते, किसी को हम बोलते नहीं कि भाई ये मसलन यहाँ पे जो है नामहरम आते जाते रहते हैं, यहाँ पे ये मत निकालो, पर्दे में रहो, ये नहीं बोलते, जरूरत नहीं करते। लेकिन ये जरूरत पैदा करनी पड़ेगी। अगर आप इंतजार हकीकी माना में आप इंतजार कर रही हैं तो आपको ये जरूरत पैदा करनी पड़ेगी अपने अंदर, तभी जाकर आप इमाम जमाना के हकीकी मानों में मददगार बन सकते। देखिए कह रहे हैं कि इमाम जमाना की लश्कर में जो औरतें शामिल होंगी वो उनके मुकाबले में कुछ औरतें होंगी, वो उनके मुकाबले में जो औरतें होंगी वो जो है मसलन इमाम जमाना के मानने वाली औरतें इमाम जमाना के आने की बातें करेंगी, इमाम जमाना आने वाले हैं, उनके जहूर की हमको तैयारी करना है। जो इमाम जमाना के मुकाबले में कौन है? दज्जाल। तो दज्जाल दज्जाल की बातें करने वाली भी कुछ औरतें रहेंगी, यानी वो लोग वो ये कहते रहेंगी कि दज्जाल भी आने वाला है जो इमाम जमाना को कत्ल करने वाला है। तो इमाम जमाना के मानने वाली औरतें अच्छाइयों को फैलाती रहेंगी और बुराइयों को खत्म करती रहेंगी, दज्जाल के मानने वाली जो औरतें रहेंगी वो बुराइयों को बढ़ावा देती रहेंगी, अच्छाइयों को खत्म करती रहेंगी। इसीलिए इमाम जमाना के लश्कर में जो औरतें शामिल होंगी उनमें पहली सिफत यह है कि वो मोमिना होंगी, यानी बाईमान, बाईमान औरत, यानी अल्लाह पर ईमान और जो भी अल्लाह की तरफ से आया, कुरान, रसूल, इमाम, कयामत, जन्नत, दोजख, तमाम बातें जिन पर ईमान रखना जरूरी है, उन तमाम बातों पर ये मोमिना औरतें ईमान रखती होंगी। एक बात। दूसरी बात, पाक दामन, पाक दामनी, पाक दामन औरतें रहेंगी, यानी तमाम अच्छाइयां फैलाते रहेंगी और तमाम बुराइयों से खुद भी बचेंगी और दूसरों को भी बचाएंगी। अब मैं कुछ रिवायतें बयान करता हूं जिसमें इमाम जमाना के साथ जो होंगी औरतें उनकी तादाद बयान की गई है। कहा गया है कि इब्तिदा में यह कहा गया कि इमाम के साथ 13 औरतें रहेंगी, 13 औरतें इमाम के साथ, जब इमाम जहूर फरमाएंगे तो 13 औरतों का नाम जहूर के वक्त जो हजरत के साथ होंगी, रिवायतों में नाम लिया गया है, नाम तक उन लोगों का दर्ज है, उन औरतों का नाम भी दर्ज है रिवायतों में। मसलन एक नाम आपसे अर्ज करूं मैं, उम्मे ऐमन, सुमैया, जुबैदा, उम्मे खालिद, उम्मे सईद, सियाना, उम्मे खालिद, उम्मे खालिद, इस तरह से कुछ नाम भी जिक्र हुए हैं। तादाद देखिए आप, बाज रिवायतों में यह कहा गया कि इमाम की फौज में 13 औरतें शामिल रहेंगी और बाज रिवायतों में कहा गया है कि 7,800 औरतें इमाम की फौज में शामिल रहेंगी। मुख्तलिफ रिवायतें, बाज में यह कहा गया है कि मोमिनीन की तादाद 12,000 होगी और मोमिनात की तादाद 7,700 या 800। मोमिनीन 12,000 यानी मर्द 12,000 होंगे, औरतें 7,700 या 800। अच्छा, किसी ने पूछा इमाम जाफर सादिक अलैहिस्सलाम से कि हजरत कायम के हमरा 13 औरतें हैं, तो रावी ने पूछा कि ये औरतें करेंगी क्या, हजरत के साथ तो रहेंगी तो करेंगी क्या, इनका काम क्या है? तो छठे इमाम ने फरमाया कि ये जख्मियों का मुदावा करेंगी, बीमारों की तीमारदारी करेंगी। यानी आजकल जो सबसे यानी मोहतरम पेशा है औरतों का, यानी जंगों में मामूलन ईरान इराक जंग में भी ये हुआ कि औरतें जो है वो फ्रंट लाइन पे नहीं थी, जहाँ जंग हो रही थी वहां पे नहीं, थोड़ा पीछे रह के जो लोग जख्मी होके आते थे या फिर जिनके हाथ पैर वगैरह जो कट जाते थे उनकी तीमारदारी करती थी औरतें। तो یہاں روایت، یہ جو روایت ہے یہ روایت ہے دلائل الامامہ، ایک کتاب ہے، اس میں ہے کہ یہ عورتیں جو ہے زخمیوں امام کے ساتھ رہ کر جو لوگ زخمی ہو جائیں گے ان کی تیمارداری کریں گے۔ خوب، اس سے ہٹ کر جو ایک اہم کام ہے عورتوں کا وہ یہ ہے کہ لوگوں کو امام زمانہ کا ساتھ دینے پر تیار کریں، راضی کریں، یعنی ان سے، یعنی ایک ایسا معاشرہ بنائیں، ایک ایسا ماحول پیدا کریں کہ لوگ امام کا ساتھ دینے پر تیار ہو جائیں، لوگ امام کا ساتھ دینے کے لیے آگے بڑھیں۔ ایسا نہ ہو کہ لوگ جو ہے امام کا ساتھ دینے سے پیچھے ہٹیں۔ امام کا ساتھ کون دے سکتا؟ وہی دے سکتا جو نیک ہوگا، متقی ہوگا، پرہیزگار ہوگا۔ تو بچے کو نیک بنانا، متقی بنانا، پرہیزگار بنانا یہ عورتوں کا کام ہے۔ عورتیں بچوں کو نیک بناتی۔ اگر میری ماں نیک ہے تو میں نیک بن سکوں گا، اگر میری ماں نیک نہیں ہے خدا نخواستہ تو میں نیک نہیں بن سکوں گا، اگر میری ماں نیک ہے تو میں نیک نکلوں گا۔ تو عورتوں کا جو رول ہے معاشرے میں وہ یہ ہے کہ اپنے بچوں کی اس طرح سے تربیت کرنا، اپنے بھائیوں کی، اپنے رشتہ داروں کی یا خاندان میں جو بھی ہے، کہ وہ لوگ امام زمانہ کا ساتھ دینے والے جیسے بنے، یعنی امام زمانہ کے لشکر میں شامل ہونے والے جیسے بنے۔ تو اس کے لیے کیا ضروری ہے؟ اس کے لیے تیاری ضروری ہے۔ تیاری کس بات کی؟ تربیت، اپنے اوپر کام کرنا، اپنے اوپر کام کرنا یعنی اپنی تربیت کرنا، یعنی کوئی واجب آپ سے نہیں چھوٹنا اور کوئی حرام آپ سے سرزد نہیں ہونا، یہاں سے شروع ہوتا۔ تو یہی عورتیں جو ہے امام زمانہ کے، اور ہر دور میں جو عورتیں رسول خدا کے ساتھ جو عورتیں تھیں، بعد کے اماموں کے ساتھ جو عورتیں تھیں، اور جو امام زمانہ کے ساتھ جو عورتیں ہوں گی، ان کی ایک صفت یہ ہے کہ وہ با ایمان ہوں گی، یعنی اللہ کی طرف سے جو بات بھی نازل ہوئی اس پر ایمان مکمل، توحید، عدالت، نبوت، امامت، قیامت، جنت، دوزخ، یہ تمام باتوں پر مکمل ایمان، ایک اعتقاد رکھنا، اور پھر اللہ نے جو باتیں بتلائی ہیں جن پر عمل کرنا ضروری ہے، ان تمام باتوں پر عمل کرنا، تبھی جا کے خواتین امام زمانہ کے لشکر میں شامل ہو سکتی ہیں۔ صلوات پڑھ دیجیے محمد علیہ وسلم۔